अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगरपालिकाभित्र रहेका समसामयिक विषयहरू उजागर गर्ने प्रयास गर्दछौँ। अर्जुनधारा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनताका अपेक्षा कतिको सम्बोधन भएको अवस्था रहेको छ, जनताका अपेक्षा र लाई जनप्रतिनिधिले कसरी सम्बोधन गरिरहेका छन्, सम्बन्धित पक्षले जनताका समस्याहरूलाई कसरी हेरिरहेको छ, यी लगायत विभिन्न विषयहरूमा हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले अर्जुनधारा नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडासँग वडाका र नगरका गतिविधिहरूका बारेमा कुराकानी गर्न गइरहेका छौँ। अहिले यतिखेर हाम्रो सम्पर्कमा अध्यक्ष गोविन्द सर उपस्थित भइसक्नु भएको छ। गोविन्द सर, स्वागत छ तपाईँलाई।
हस्, धन्यवाद सर, सबैलाई नमस्ते मेरो।
हजुर हजुर, हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ। गोविन्द सर, तपाईँहरूसँग जनताले ठुलो अपेक्षा गरेका थिए। पहिलो कार्यकाल चाहिँ एउटा समस्यामा गुजिएको थियो, सिकाइको अवस्थामा थियो भन्ने जनप्रतिनिधिहरूले, उहाँहरूले सुरुवात गरेका कामहरू र तपाईँहरूको अघिल्लो कार्यकालमा गरेका कामहरू अथवा तपाईँहरूको अनुभवले पनि अब चाहिँ विकास निर्माणले गति लिन्छ है, तीव्र रूपमा विकास निर्माण अगाडि बढ्छ भन्ने जनताको अपेक्षा थियो। सो अनुसार तपाईँहरू चल्न सक्नुभयो कि भएन, के लाग्छ तपाईँलाई?
अब हामी चाहिँ यथोचित रूपमै अगाडि बढिरहेका छौँ, परिणाम देखिन केही समय लाग्छ सर। तर विकास योजना का कार्यक्रमहरू योजनाहरू कार्यान्वयनका चरणमा छन्। अब ती चाहिँ सम्पन्न हुनका लागि यो आर्थिक वर्ष सम्पन्न हुँदासम्ममा अर्जुनधाराको जुन भौतिक पूर्वाधार का कुराहरू छन् ती चाहिँ देखिने गरी आउँछन् बाहिर र जनताले अनुभूत गर्ने गरी अहिल्यै पनि केही चाहिँ अधुरा अप्ठ्यारा जो चाहिँ अलिक क्रोनिक भएर रहेका विकास निर्माणका कामहरू थिए तिनीहरूले पनि गति लिएर सम्पन्नको चरणमा छन्।
हजुर,
र अब यो मैले अघि भने आर्थिक वर्षको अन्त्यसम्ममा त्यस्ताले जनताले अनुभूति गर्ने खालका पूर्वाधार जो जनतालाई एकदमै कष्टकर समस्या दिइरहेका थिए, अप्ठ्यारो थियो, बाटा लगायत पुल पुलेसा तलबड यी कुराहरू चाहिँ सम्पन्न हुँदैछन्। र विशेष गरी हाम्रो यो विद्युत का समस्याहरू पनि मेयर साहबको पहलमा मेयर साहब नै लागि परेर हाम्रो 2 ठुला योजनाहरू परेका छन्, ती योजनाहरू पनि कार्यान्वयनका चरणमा छन् र यी छिट्टै सम्पन्न हुन्छन् र जनताले चाहिँ केही हुने रहेछ है अब अर्जुनधारामा भन्ने गरी चाहिँ त्यो निष्कर्षमा पुग्न सक्नुहुन्छ।
जस्तै यो ठेकेदारको हालिमुहाली नि, जस्तै जनप्रतिनिधिहरूलाई ठेकेदारले चाहिँ उहाँहरूलाई गन्ती नै नगरेको जस्तो अर्जुनधारामा पनि हेर्न सकिन्छ क्या। धेरै ठुला योजनाहरू ठेकेदारले लिने र ती कामहरू चाहिँ समयमा सम्पन्न नगर्दाखेरि जनताले शास्ति बेहोर्नु परेको छ। यसमा चाहिँ तपाईँहरूको छलफल मिटिङ अथवा उहाँहरूलाई दबाब दिने अथवा सम्बन्धित निकायमा यी कुराहरू सुनवाई गरेर समयमै काम सम्पन्न गराउनेतर्फ चाहिँ लागेको देखिँदैन नि? जस्तै अहिले पनि धेरै बाटा अधुरा बाटाहरू छन् जसको समय अवधि सकिन लागेको अवस्था छ, त्यसतर्फ तपाईँहरूले कसरी ध्यान दिनुभएको छ सर? गोविन्द सर,
होइन, यहाँले त्यो देखिँदैन नि भन्नुभयो भने सर अलिकति अन्याय हुन्छ। म यहाँलाई चाहिँ तथ्यसहित प्रस्तुत गर्न चाहन्छु। जस्तै धेरै समस्या भएको यो खुन्नाबारी शनिसारी खुन्नाबारी सडक जुन थियो त्यो लामो समयदेखि चाहिँ अधुरो थियो, त्यो हामी नै आएपछि अब त्यो मैले चाहिँ मेयर साहबकै विशेष पहलमा त्यो चाहिँ लगभग सम्पन्नको चरणमा छ। त्यो चाहिँ एउटा साह्रै ठुलो शास्ति, धेरै जनताले चाहिँ सङ्ख्यामा जनताले शास्ति खेप्नु परेको थियो। अहिले त्यो खुन्नाबारीबाट गरुवा चोकबाट उता डाँडा गाउँतर्फ जुन 1150 मिटर थियो आज हिजो बेलुका सम्पन्न भयो। अब अलिकति शास्ति भएको नारायण चोकदेखि उत्तरतर्फ छ, त्यो आज सम्पन्न हुन्छ। त्यसै गरी हामीले शनिसरी बजार चाहिँ 20-30 वर्षदेखि जुन धुलाम्बिय थियो त्यो पनि काम सम्पन्न भयो। त्यसै गरी जयपुर जाने सडक जुन क्रोनिक भएर रहेका थिए योजनाहरू त्यो सम्पन्न भयो। 10 नम्बर 11 नम्बरमा पनि त्यस्ता क्रोनिक भएर रहेका समस्याहरू काम भइरहेका छन्। अब अझै जनताले चाहिँ धेरै समस्या झेल्नु परेको र नदेखिएको अरूतिर सबैतिर काम भए पनि ओझेलमा त्यो एउटै बाटोले ओझेल पारिदिएको छ जुन हाम्रो शनिसरी बित्तामोड सडक खण्ड छ त्यो कप्तानबाट बाडीबाट बित्तामोडसम्मको काम चाहिँ अब चाँडै सुरु हुन्छ अब यहाँले भने जस्तो ठेकेदारहरू नै राज्यका सबैभन्दा माथि हुँदो रहेछन् जनप्रतिनिधि प्रशासक भन्दा अब त्यो कानुनी व्यवस्था दुई वर्षको उनीहरूलाई चाहिँ काम गर्ने सम्पन्न गर्ने चाहिँ समय सीमा दिएको हुन्छ अब त्यो बिचमा हामीले धेरै गर्न पनि सक्ने हुँदैन ऊ कानुनी उपचारमा गइहाल्छ अब ती सबै यावत समस्याहरू चाहिँ प्रशासनिक झन्झटिला कामहरू कानुनका झमेलाहरू त्यो चाहिँ जनताले फेरि महसुस उहाँहरूलाई थाहा हुँदैन उहाँहरूले चाहिँ जनप्रतिनिधिले काम गरेनन् जनप्रति सुतेर बसे भनिदिनुहुन्छ अब त्यो ठिकै छ उहाँहरूले त्यति गर्नु भएन झकझक्याउनु भएन चाहिँ प्रेसर दिनु भएन भने त फेरि जनप्रतिनिधि पनि त्यतातिर चाहिँ उसको ध्यान नजाला त्यसलाई चाहिँ हामी सकारात्मक रूपमा लिन्छौँ र त्यो पनि छिट्टै काम सुरु हुन्छ भनेर मेयर साहबले कहाँ जानुपर्छ कहिले काठमाडौँ दौडिनु भएको छ कहिले कता दौडिनु भएको छ कहिले प्रदेश दौडिनु भएको छ निरन्तर रात दिन नभनिकन मेयर साहब लाग्नु भएको छ र यो मेयर साहबको पछाडि हामी सबै समग्र अर्जुनधारा नगरपालिकाको टिम चाहिँ एक कता एक मनाका साथ उहाँलाई चाहिँ साथ दिन हरदम तयार छौँ लागेका छौँ र यहाँले भने जस्ता केही अधुरा कामहरू अझै छन् तर अब त्यो सङ्ख्या क्रमशः घट्दैछ
जस्तै गोविन्द सर झापाको पुरानो बजारमध्येको शनिसरे बजार होइन अहिले पनि अव्यवस्थित रूपमा छ यो बजारलाई व्यवस्थित गर्नका लागि अथवा अर्जुनधारा धामको केही सुधारहरू भएको देख्न सकिन्छ अर्जुनधारा बजार नै लाई व्यवस्थित बनाउन तपाईँहरूले प्रयास गरेका देखिन्छन् तर ती प्रयासहरू अहिले पनि अपूर्ण छन् नि यी प्रयासहरूलाई कहिले पूर्णता दिने
हो यहाँले भनेको कुरा केही अब पूर्वाधारका कुराहरू केही चाहिँ बजेटकै कारणहरू पनि समस्यामा छन् तैपनि अब हुँदै नभएको होइन अर्जुनधारा बजारको लागि शनिसरी बजारको लागि पुरानो बजारलाई चाहिँ पूर्ववत अवस्थामा फर्काउनका लागि धेरै प्रयासहरू भएका छन् ती अलिक सार्थक साबित भइसकेका छैनन् तैपनि त्यसतर्फ पनि हामी निरन्तर लागेका छौँ त्यहाँ चाहिँ बजारमा चाहिने आवश्यक पूर्वाधारहरू सबै प्रायः सम्पन्न भइसकेका छन् र अब छिट्टै त्यसले पनि गति लिन्छ भन्ने आशावादी छौँ यहाँहरू सबैलाई त्यही आशावादी रहन अनुरोध गर्छौँ
जस्तै नगर अस्पताल अहिले तपाईँहरूले तीव्र गतिमा अगाडि बढायौँ भन्दै हुनुहुन्छ नगर अस्पतालको अवस्था के छ र कहिलेदेखि सञ्चालन हुन्छ सर तपाईँहरूको
त्यो अब ठुलो संरचना छ सर त्यो ठेकदारले काम गरिराख्नु भएको छ निरन्तर गरिराख्नु भएको छ अब त्यो समयभन्दा अघि नै त्यो सम्पन्न नभएर नगर अस्पताल त्यहाँ सञ्चालन हुन्छ भन्ने कुरामा अहिलेसम्मको जुन कामको गति छ त्यसले चाहिँ सुनि त्यो समयभित्र भन्दा अगाडि नै सम्पन्न हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ
जस्तै हिजो मात्रै तपाईँहरूले एउटा निर्णय गर्नुभएको छ होइन जस्तै अर्जुनधारामा चाहिँ भेटनरी अस्पताल सुरु गर्ने 4 करोडभन्दा बढीको लगानीमा भन्ने यो चाहिँ कस्तो परियोजना हो कसरी बजेट आउँछ र कहिलेदेखि सुरु हुन्छ सर
अब यो चाहिँ प्रदेश सरकारले त्यसलाई सपोर्ट गर्ने भनेको छ जमिन हामीसँगै जुन हाम्रो पशु तथा पशुपन्थी शाखा जुन थियो त्यहाँ हामीसँग जमिन छ त्यो चाहिँ प्रदेश सरकारले त्यसलाई चाहिँ सबै बजेट व्यवस्थापन गरेर त्यसमा हाम्रो नगरको पनि रहन्छ केही कन्ट्रिब्युट र यो परियोजना छिट्टै अगाडि बढ्दा लगभग प्लानिङका कामहरू सबै अगाडि बढिसकेका छन् अब यो चाहिँ भौतिक पूर्वाधार निर्माणमा छिट्टै जान्छ भन्ने आशावादी छौँ
जस्तै अर्को एउटा प्रसङ्ग उठाउँ यो स्वास्थ्य बिमा अहिले कार्यक्रम चलिरहेछ नगरले पनि सपोर्ट गरिरहेछ तर यो व्यवस्थित भएन चाहिँ हामीले प्राप्त गर्नुपर्ने औषधिहरू प्राप्त गर्न सकेनौँ भन्ने जनताको गुनासो छ सर यो भर्खरै त्यहाँका जनताहरूले गुनासो गर्नुभएको छ तपाईँहरूले त्यसतर्फ ध्यान दिनुभएको छ
एकदम एकदम त्यो बार बार छलफल हुन्छ सर अब यो चाहिँ स्थानीय स्तरमै भन्दा पनि माथि केन्द्रको नीतिले पनि धेरै कुरा चाहिँ समस्या पार्दो छ अब त्यो नि शुल्क पाउने औषधिहरू पनि 98-98 कतिको सूची होला तर त्यो चाहिँ पठाइदिँदैन त्यो अब हामीले अलिअलि त खरिद गर्ने गरेका छौँ अलिअलि भन् तर अब त्यो जनताको आवश्यकता असीमित हुन्छ धेरै हुन्छ त्यो चाहिँ हामीसँग त्यो सबै जनताले मागे जति जनतालाई चाहिए जति त्यो बिमारीहरूलाई चाहिँ उपलब्ध गराउन नसकेको अवस्था चाहिँ हो त्यो अब स्वास्थ्य बिमा मार्फत पाउने जुन औषधि छ त्यसलाई पनि पहिलाभन्दा केही चाहिँ समस्या समाधान हुँदैछ केही न केही चाहिँ जनताले अनुभूति गर्दै हुनुहुन्छ र सबै त्यसलाई चाहिँ निमिट्यानै पार्ने गरी अथवा कुनै समस्यै रहन नदिने गरी गर्न चाहिँ अब अलिक केही समय कुर्नै पर्ने अवस्था हुन्छ त्यो सुधारको क्रम निरन्तर जारी छ। तैपनि सबै यथोचित रूपमा सबै सम्बोधन भइसक्यो, समस्या केही छैनन् भन्ने कुरामा चाहिँ हामी पनि भन्दैनौँ। तैपनि त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यो हाम्रो चाहिँ एकदम प्राथमिकतामा रहेर छलफल हुन्छ। बोर्ड मिटिङहरूमा मेयर साहब पनि निरन्तर रूपमा त्यहाँ चाहिँ जानुहुन्छ हाम्रो हस्पिटलमा, के समस्या छन् उहाँले सूक्ष्म रूपमा अध्ययन गर्नुहुन्छ, तिनीहरूलाई कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ, तिनीहरूलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यो कुरामा चाहिँ मेयर साहबले विशेष पहल कदमी लिनुहुन्छ। हामी पनि हामीले गर्न सक्ने हामीले के गर्नुपर्छ त्यो हाम्रो भूमिका जो हामी अरू जनप्रतिनिधि छौँ त्यो भूमिका चाहिँ निर्वाह गरिरहेछौँ र निरन्तर लाग्ने नै छौँ।
जस्तै एउटा नगर समृद्ध बन्नका लागि आन्तरिक स्रोत चाहिँ परिचालन गर्न जरुरी हुन्छ र आन्तरिक स्रोतहरू बढाउन पनि जरुरी हुन्छ। तपाईँहरूको ठुलो आन्तरिक स्रोत भनेको नदीजन्य सामग्रीहरू हो, उत्खनन गरेर बिक्री गर्ने हो। यो चाहिँ वर्षौँदेखि विवाद हुन्छ, ठेक्का चरणमा लाग्दैन, ठुलो चलखेल भयो भनिन्छ नि, जनप्रतिनिधिहरू आएपछि पनि किन यस्तो हुन्छ सर?
यो खोला चाहिँ अब हाम्रो अर्जुन धाराको हकमा एउटा वरदान पनि हो, होइन? यसले कहिलेकाहीँ बर्खामा चाहिँ अभिशाप नै हो कि भन्ने पनि बनाउँछ। तथापि पनि अब त्यो यसले हाम्रा यहाँले भने चाहिँ आन्तरिक स्रोतको मेरुदण्ड नै यो खोला नदीजन्य सामग्री हो। अब हामीले यसलाई पटक पटक चाहिँ ठेक्का लगाउन कोसिस गऱ्यौँ, अनेक पटक सूचनाहरू निस्केका छन्, यहाँले चाहिँ त्यो चाहिँ सूचना लिन सक्नुहुन्छ। अनि त्यति गर्दा गर्दै पनि अहिले चाहिँ हामीले एउटै प्याकेज थियो, एउटै प्याकेजमा गर्दा अलिकति साना थोरै चाहिँ ठेक्का हाल्न सकार्नेहरूलाई पनि त्यो अप्ठ्यारो हुन्छ भनेर प्याकेजहरू पनि फुटायौँ, धेरै गऱ्यौँ। त्यति गर्दा गर्दै पनि अहिले टाङटिङ खोला चाहिँ लागेको छैन, बिरिङ खोला लाग्यो, केही अरू सानाहरू लागे। अब यो चाहिँ एकदमै यो यहाँले भने जस्तो यो खोला चाहिँ कसको नियन्त्रणमा छ गाह्रो रहेछ, यो सबै सित्तैमा लिन पाउनुपर्ने, स्थानीयहरूलाई पनि त्यसमा चाहिँ चित्त बुझाउन उहाँहरूले लिन खान्न पाउनुभयो भने उहाँहरू खुस। अब नगरले ठेक्का लगायो भने कता कता चाहिँ असन्तुष्टिका आवाजहरू आउँछन्। अब त्यसलाई व्यवस्थित गर्नको लागि अझै के गर्न सकिन्छ, सूचना निकाल्नेहरू त्यसलाई चाहिँ अलिक सहजीकरण गरेर के गर्न सकिन्छ त्यो गरौँ भनेर निरन्तर लाग्दा पनि पल्लो टाङटिङ खोला चाहिँ ठेक्का लागेको अवस्था छैन, परिणाम चाहिँ हात लाग्ने लागेको अवस्था छैन, अझै लाग्छ कुरा हुँदैछ भन्दै हुन्छ मेयर साहबले। कोहीले चाहिँ इन्ट्रेस्ट देखाइराख्नु भएको छ भन्नुभएको छ, हेरौँ अब त्यसमा पनि लाग्छ र आन्तरिक स्रोतलाई थप टेवा पुग्छ भन्ने आशावादी बनाउँ सर।
जस्तै अब तपाईँको वडाको कुरा गरौँ, जस्तै तपाईँको वडामा कृषि र पर्यटन मुख्य स्रोतहरू हुन्, त्यहाँका जनताहरूले त्यही अपेक्षा राखेका छन्, पर्यटन मार्फत रोजगारीको सृजना र कृषिबाट समृद्धिको अपेक्षा राखेका छन्। के छ त तपाईँले चालु आर्थिक वर्षमा प्राप्त गरेको सिलिङ बजेट, नगरका बजेट, प्रदेश बजेटबाट पर्यटन र कृषिमा के गर्दै हुनुहुन्छ तपाईँको वार्डमा?
अब पर्यटनमा हाम्रो अब अर्जुन धाराकै शान, पूर्वकै शान हाम्रो अर्जुन धारा मन्दिर जलेश्वर धाम मेरै वडामा पर्छ,
धार्मिक पर्यटक हिसाबले
धार्मिक पर्यटक हजुर पर्यटक स्थल हो। अब यहाँ टाढा टाढाबाट भक्तजनहरू आउनुहुन्छ, यो यहाँलाई सबैलाई सर्वविदितै छ। अब त्यसको विकासको लागि त्यसको चाहिँ यथोचित व्यवस्थापनको लागि अर्जुन धारा नगरपालिकाले हाम्रो 7 नौ वडा समितिले गर्ने काममा हामी कुनै कसर बाँकी राख्दैनौँ, तैपनि सबै हामीले गर्न सक्छौँ भन्ने गरेको यसको जुन भौतिक पूर्वाधारको विकास गर्नुपर्नेछ हामीले त्यो, र यसको प्रचार प्रसार लगायतका कुराहरूमा पनि हामीले ध्यान दिनुपर्नेछ, त्यो सबै हामीले गर्ने गर्छौँ। तर अब भौतिक पूर्वाधारमा चाहिँ हामीले प्रदेश र सङ्घीय सरकारसँग पनि हात फैलाउनु पर्नेछ, केही बजेटहरू निरन्तर रूपमा आउँदैछन्, त्यसलाई अझै कसरी बढीभन्दा बढी ल्याउन सकिन्छ त्यतातर्फ लाग्ने कुरामा हामी सबै लागेकै छौँ। स्वयं धाम समिति पनि निरन्तर लागिरहेको छ, उहाँहरूले पनि आफ्नो व्यक्तिगत संस्थागत पहल गर्ने कुरा छँदैछ। अब यहाँले कृषिको भन्नुभयो, अब कृषिमा अब वडाको सिलिङ थोरै हुन्छ, तैपनि हामीले कृषिलाई प्राथमिकतामा राखेका छौँ। हामीले अब सबैभन्दा ठुलो कुरा सिँचाइ नै भएन भने कृषिबाट प्रतिफल लिन सकिँदैन, उत्पादनलाई बढाउन सकिँदैन। गत वर्ष पनि हामीले किसानहरूसँग साझेदारी गरेर 16 वटा चाहिँ सिँचाइ बोरिङहरू चाहिँ निर्माण गरेका थियौँ, त्यो 16 वटाले केही चाहिँ प्रतिफल राम्रै रिजल्ट दिएको अनुभूति भएको छ। यसपालि पनि हामीले त्यो सिँचाइलाई प्राथमिकतामा राखेका छौँ। त्यस्तै सङ्घीय सरकारसँग चाहिँ मार्फत विभिन्न स्रोतहरू हाम्रा यहाँ चाहिँ जो निर्वाचित सांसद हुनुहुन्छ, सङ्घीय सांसद, अहिले सभामुख हुनुहुन्छ, सामान्य सभामुख, उहाँको सचिवालय, हाम्रो मेयर साहब, अरू यहाँका चाहिँ अगुवा बुद्धिजीवी अग्रजहरूको साथ सहयोगले केही योजनाहरू हामीले ल्याएका छौँ। एउटा हाम्रोमा 27 बिघे कुलो भन्ने छ, त्यो 27 बिघे कुलोलाई 50 लाख रुपियाँ बजेट विनियोजन भएर अहिले कामको चाहिँ सञ्चालनको चरणमा छ, लगभग अब केही समयपछि त्यो सम्पन्न हुन्छ। त्यसै गरी अर्को एउटा 84 बिघे कुलो भन्ने छ, त्योलाई पनि हामीले पछिल्लो समय प्रदेशमा पहल गरेर प्रदेश सरकार मार्फत 10 लाख रुपियाँ विनियोजन भएको छ, त्यो 10 लाखले पनि अब त्यो काम सुरु हुन्छ। र त्यसै गरी हामीले ओडाको तर्फबाट चाहिँ हामीले यो साग सब्जी जुन हुन्छ त्यो चाहिँ सबै विशेष गरी पारीबाट आयात हुने र त्यो एकदम विषादीजन्य हुने, त्यो चाहिँ स्वास्थ्यलाई हानिकारक हुने र त्यसले स्वास्थ्यमा समस्या गर्ने एउटा महत्त्वपूर्ण कुरा। अर्को कुरा, त्यसले चाहिँ सबै पैसा पनि भारततिर चाहिँ जाने, हाम्रो चाहिँ थोरै सब्जी खेती हुने, धेरै जसो हाम्रो सनिसरेको बजार चाहिँ भारतबाटै सब्जीहरू आउने, त्यसलाई पनि केही ओडाको तर्फबाट केही न्यूनीकरण गरियोस् गर्न सकियोस् भन्ने हामीले हिउँदे र बर्खे दुई सिजनमा चाहिँ तरकारीका डिभिजन वितरण गर्ने गरेका छौँ। प्रत्येक घर घरमा हामी त्यो 5-7 किसिमका प्याकेटहरू वितरण गर्छौँ, त्यसले त्योले चाहिँ केही आत्मनिर्भर बनाउने, विदेशी पैसा रोक्ने र सबैभन्दा ठुलो कुरा चाहिँ जो विषादीजन्य सागसब्जी छ, तरकारीहरू छ, त्यो रोकिँदा त्यसले स्वास्थ्यमा अनु सकारात्मक प्रभाव पार्ने चाहिँ हुँदा त्यसलाई हामीले प्राथमिकता साथ वितरण गर्ने गरेका छौँ। हामीले अस्ति यो हिउँमा लगाउने चाहिँ वितरण गरिसक्यौँ, अब वर्षेको हामी केही यो 15 दिनभित्रै खरिद गरेर प्रत्येक घर घरमा पुर्याउने गरी योजना बनाएका छौँ। त्यो हामी निरन्तर 2 वर्ष हामी निर्वाचित भएर आएदेखि निरन्तर छ, त्यो चाहिँ राम्रै त्यसको चाहिँ राम्रै फिडब्याक पाएका छौँ।
हजुर सर, जस्तै यो तपाईँहरूले उत्पादनलाई अलिकति जोड दिएकै छ, पक्कै पनि उत्पादनहरू अहिले बढेको पनि देखिन्छ, जस्तै दुधको उत्पादन बढेको छ होइन, दुध पकेट एरियाहरूमा, तर बजारीकरण भएन सर, मान्छेहरूले उत्पादनमा तपाईँहरूले प्रोत्साहन गर्नुभयो तर बजार चाहिँ खोजिदिनु भएन। अहिले किसानले उत्पादन गरेको सागसब्जीहरू भारतीय बजारले खाइरहेको छ, बजार नै पुग्दैन होइन, त्यसरी यो बजारीकरणको निम्ति चाहिँ तपाईँहरूले प्लान बनाउनु भएको छैन सर, निश्चित प्लान, यसरी जनताहरूको खेर जाने सामानहरू खरिद गर्ने
छ? छ सर, त्यो हामीले त्यो प्लान गरेरै हाम्रो अहिले अब त्यहाँ एउटा कोल्ड स्टोर चाहिँ बन्दैछ, सनिसरी जुन बजारमा छ त्यहाँ बन्दैछ र त्यसलाई त्यो जो मन्डी बनाएको छ हामीले त्यसलाई चाहिँ पुरै सब्जी मन्डी बनाउने, त्यसलाई चाहिँ होलसेल थोक मार्केट बनाउने गरी चाहिँ हामीले प्लान गरेका छौँ। त्यही अनुसार चाहिँ हाम्रा प्लानहरू अगाडि बढ्दैछन्। यहाँले भनेको कुरा बजारीकरणको समस्या मेन हो र जति पाहाडबाट सागसब्जीहरू खरिद हुन्छ त्यो चाहिँ हामी हाम्रो भर्खरै पनि छलफल भएको थियो, हाम्रो जुन नयाँ बजार छ त्यहाँबाट हामी 1-2 वर्ष चाहिँ पैसै नलिकन भाडै नलिकन दिउँ, त्यो प्रमोट गरौँ, त्यसपछि जब बजार चाहिँ फैलिन्छ, बजार चाहिँ बढ्छ, सबै व्यापारीहरू आउन थाल्नुहुन्छ, त्यसपछि त फेरि त्यसले दिने आम्दानी निरन्तर दिनै हाल्छ र 1-2 वर्ष कति हुन्छ त्यसलाई निःशुल्क रूपमा प्रयोग गर्न दिएर भए पनि त्यो सब्जी बजारलाई चाहिँ यहाँ चाहिँ एउटा केन्द्र बनाउनको लागि हाम्रो छलफल चलिरहेको छ।
अन्त्यमा सर, यो अहिले पनि प्रशासनिक काममा ढिलासुस्ती छ, जनप्रतिनिधि आइसकेपछि जनप्रतिनिधि त घर घरमै सेवा सुविधा पनि दिने कतिपय ठाउँमा सुनिन्छ, तर अर्जुनधारामा प्रशासनिक झन्झट अहिले पनि अलिक छ, धेरै समय कुर्नु पर्यो भन्ने केही जनताहरूले गुनासो पनि गर्छन्। तपाईँको वडामा चाहिँ के छ सर, जनताको काम कतिको छिटो सरित हुँदैछ?
एकदम एकदम त्यो त्यस 7 नम्बर वडामा प्रशासनिक झन्झट भयो, जनप्रतिनिधिले चाहिँ सेवा दिन ढिला गर्नुभयो भन्ने गरी यहाँले चाहिँ कोही पनि पाउनुहुन्न भन्ने लाग्छ। हामी सेवाग्राही आउनुहुन्छ, सेवाग्राही हामीले गत सालबाट त्यो चाहिँ फोटोकपी गर्नको लागि बाहिर जानुपर्ने, कहिले फोटोकपी बिग्रिने, कहिले टाढा जानुपर्ने समस्या जनतालाई थियो, त्यो हामीले अनुभूत गरेपछि हामीले निःशुल्क रूपमा ओडा कार्यालयभित्र पेस गर्नुपर्ने कागजात, इभन नागरिकता हलमा हकमा जिल्ला प्रशासन कार्यालयसम्म जानुपर्ने फोटोकपीहरू निःशुल्क रूपमा हामी यहीँ गरिदिन्छौँ र उहाँहरूले सबैलाई निवेदन लेख्ने चाहिँ त्यो बानी हुँदैन, उहाँहरूलाई त्यो थाहा हुँदैन, त्यो निवेदन लेख्नेदेखि लिएर सबै हामी जनप्रतिनिधि गरिदिन्छौँ। मेरो सदस्यहरू हुनुहुन्छ, म व्यस्त छु भने सदस्यहरूलाई ल यो लेखिदिनु भन्छु, धेरै 25-30% त म निवेदन आफै लेखिदिन्छु सेवाग्राही, अनि त्यो कामलाई फरवर्ड गर्ने उहाँहरूलाई चाहिँ कसरी हुन्छ छिटोभन्दा छिटो सेवा दिने कुरामा हामी 7 नम्बरमा चाहिँ 7 नम्बरवासी ओडावासीले कुनै गुनासो छ भन्ने मलाई लाग्दैन, किनभने त्यो हामीले सेवा प्रवाहलाई पहिलो प्राथमिकता दिएका छौँ र हामी चाहिँ जनताकै सेवा गर्न आएका हौँ। हामी चाहिँ शासक बन्न आएका होइनौँ भन्ने कुरामा हामी पाँचैजना जनप्रतिनिधि सचेत छौँ र त्यही अनुसारको व्यवहार गरेका छौँ।
हस्, अत्यन्तै व्यस्त हुनुहुन्थ्यो सर, र पनि समय प्रदान गर्नुभयो र वडाका र नगरका गतिविधिका बारेमा तमाम श्रोताहरूलाई जानकारी गराइदिनु भयो, समय उपलब्ध गराइदिनु भएकोमा हार्दिक धन्यवाद सर।
हस् हस्, यहाँको रेडियोभिजन यहाँ लगायत रेडियोभिजन परिवारलाई मलाई पनि केही कुराहरू राख्ने अवसर दिनुभयो। अर्जुनधारा नगरपालिका र सात नौवटा समितिका गतिविधि के गर्दै हुनुहुन्छ भन्ने कुरा जुन जनतालाई सुसूचित पार्ने अवसर दिनुभयो त्यसका लागि यहाँहरूप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, म लगायत मेरो वडा समितिको तर्फबाट र समग्र अर्जुनधारा नगरपालिकाको तर्फबाट पनि।
हस्, उहाँ हुनुहुन्थ्यो अर्जुनधारा वडा नम्बर सातका वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा रेडियो भिजनमा अर्जुनधारा खबरमा आफ्नो विचार राख्दै। हवस् त, अहिलेलाई अर्जुनधारा खबर यति नै। हामी आगामी हप्ता फरक व्यक्तित्वसँग फरक विषयवस्तुका साथ पुनः उपस्थित हुने बाचाका साथ कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।